السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے خبروں کے ایک بلٹن کے ساتھ بہجت جلانی حاضر خدمت ہے۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30 اور جہاں واشنگٹن میں دن کے 11 بجے ہیں۔ پاکستان اور دنیا بھر سے کرونا وائرس کی تازہ ترین خبروں اور اعداد و شمار کے ساتھ آج کی خبروں کا آغاز کرتے ہیں۔ پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کرونا وائرس سے 13 اموات ہوئی ہیں، جس کے بعد ہلاکتوں کی مجموعی تعداد 240 ہو گئی۔ متاثر افراد کی تعداد 11,514 ہے۔ سندھ حکومت کا نماز جمعہ کے موقع پر لاک ڈاؤن میں سختی اور مساجد میں نماز تراویح کے اجتماعات پر پابندی کا اعلان۔ افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں 12 صوبوں میں 95 نئے COVID-19 کیسز کی اطلاع دی ہے، جس کے بعد افغانستان میں کرونا سے متاثرہ افراد کی تعداد 1,330 ہو گئی۔ دنیا بھر میں کرونا وائرس سے ہلاک ہونے والوں کی تعداد 1,91,000 سے بڑھ گئی ہے۔ برطانیہ میں ممکنہ کرونا وائرس ویکسین کے انسانوں پر تجربے کا آغاز ہو گیا ہے، اور امریکہ میں کرونا سے ہلاکتیں 49,963 ہو گئیں، جبکہ اب تک 8,69,000 کیس رپورٹ ہوئے۔ اٹلی میں 25,000 سے زائد اموات، جبکہ 1,90,000 کے لگ بھگ کیس رپورٹ ہوئے ہیں۔ صدر ڈونلڈ ٹرمپ نے مسلمانوں کے مقدس مہینے رمضان کے آغاز پر ریاست تھائے متحدہ امریکہ اور دنیا بھر کے مسلمانوں کو مبارکباد پیش کی ہے۔ وائٹ ہاؤس کے جاری کردہ بیان کے مطابق صدر ٹرمپ نے کہا کہ دنیا بھر میں لاکھوں لوگوں کے لیے یہ ماہ مقدس ایک موقع ہے کہ وہ روزے رکھیں، عبادات کریں، قرآن پڑھیں، دوسروں کی مدد کریں اور اس طرح اپنا ایمان تازہ کریں۔ انہوں نے کہا کہ یہ تمام کام امن، ہمدردی، محبت اور دوسروں کے احترام جیسے آفاقی اقدار سے ہم آہنگ ہے جن کی اسلام تبلیغ کرتا ہے۔ امریکہ کے مسلمان آج جمعے سے رمضان کا آغاز کر چکے ہیں۔ سعودی عرب، متحدہ عرب امارات اور مشرق وسطی کے کئی ملکوں میں جمعرات کے روز رمضان کا چاند نظر آ گیا، جس کے بعد پہلے روزے کا اعلان کیا گیا۔ ہر سال دنیا بھر سے لاکھوں مسلمان رمضان میں عبادت کے لیے سعودی عرب کا رخ کرتے ہیں، لیکن اس بار کرونا وائرس کی وجہ سے اجتماعی عبادات سے منع کر دیا گیا ہے اور خانہ کعبہ اور مسجد نبوی میں بھی اجتماعات پر پابندی ہے۔ طالبان نے افغانستان حکومت کی طرف سے ماہ رمضان کے دوران جنگ بندی کا مطالبہ ایک بار پھر مسترد کرتے ہوئے کہا ہے کہ امریکہ کے ساتھ طے پانے والے طالبان کے معاہدے پر پوری طرح عمل ہو تو ایک پائیدار امن کا قیام اور جنگ بندی ہو سکتی ہے۔ افغان صدر اشرف غنی اور افغانستان میں اقوام متحدہ کے خصوصی نمائندے نے رمضان کے مہینے میں طالبان سے جنگ بندی کی اپیل کی تاکہ حکومت کرونا وائرس کی وبا سے بہتر طور پر نمٹ سکے۔ افغان طالبان کے دوحہ آفس کے ترجمان سہیل شاہین نے کہا کہ امریکہ سے طے پانے والے معاہدے میں قیام امن کے لیے ایک فریم ورک طے کیا گیا ہے۔ ان کے بقول اگر معاہدے پر پوری طرح عمل ہو تو یہ ہمیں ایک پائیدار امن اور جنگ بندی کی طرف لے جائے گا۔ مغربی ملکوں کے دفاعی اتحاد نیٹو نے افغان طالبان سے کہا ہے کہ وہ تشدد کی سطح میں کمی کرے، بغیر کسی مزید تاخیر کے امن مذاکرات میں شامل ہوں، اور اس کے ساتھ ہی نیٹو نے افغان حکومت اور طالبان کے درمیان قیدیوں کی رہائی کے عمل کو تیز کرنے پر بھی زور دیا ہے۔ نیٹو کی طرف سے جمعے کو جاری ہونے والا یہ بیان ایک ایسے وقت پر سامنے آیا ہے جب طالبان نے پہلے ہی افغان حکومت کی طرف سے رمضان کے مہینے میں جنگ بندی کا مطالبہ مسترد کر دیا ہے۔ پاکستان کے وزیر اعظم عمران خان نے جمعرات کے روز مختلف ٹیلی ویژنز کے ساتھ مل کر وزیر اعظم امدادی فنڈ برائے کرونا قائم کے لیے عطیات جمع کیے ہیں، جس میں دنیا بھر سے پاکستانیوں نے ٹیلی فون اور ایس ایم ایس کے ذریعے اپنے عطیات جمع کرائے۔ اعداد و شمار کے مطابق احساس ٹیلی تھون پروگرام کے تحت 2,76,00,000,000 روپے سے زائد کے فنڈز جمع ہوئے ہیں۔ پاکستانی فوج کے ترجمان میجر جنرل بابر افتخار کا کہنا ہے کہ کرونا کے حوالے سے اگلے 15 دن بہت اہم ہیں، بہتر ہے کہ عوام گھروں کو عبادت گاہ بنا لیں، احتیاط کریں۔ انہوں نے اعلان کیا کہ کرونا وبا کی وجہ سے پاکستان کے مختلف علاقوں میں فوج کی تعیناتی کی گئی ہے، اس کے لیے ادا کیے جانے والا انٹرنل سیکیورٹی الاؤنس فوج نہیں لے گی۔ پاکستانی فوج کے ترجمان نے یہ بھی الزام عائد کیا کہ ایل او سی پر بھارتی جارحیت میں کچھ عرصے سے اضافہ ہوا ہے۔ جی ایچ یو میں اسپیشل کانفرنس کے شرکا نے ایل او سی پر جارحیت اور بیانات کا نوٹس لیا ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کرونا وائرس سے متاثر ہونے والے چھوٹے کاروباروں اور ہسپتالوں کی معاونت کے لیے $484 ارب کے امدادی پیکج پر آج دستخط کرنا ہے۔ امریکی اخبار نیو یارک ٹائمز کے مطابق امریکی انٹیلیجنس اداروں کا کہنا ہے کہ چین نے گمراہ کن پیغامات امریکہ میں پھیلائے کہ صدر ٹرمپ کرونا وائرس کی وبا کو پھیلنے سے روکنے کے لیے ملک گیر سطح پر لاک ڈاؤن کی پابندیاں عائد کرنے والے ہیں۔ یہ پیغامات 2 دن کے اندر انتہائی تیزی سے پھیل گئے اور امریکہ کی قومی سلامتی کونسل کو ٹویٹر پر یہ پیغام جاری کرنا پڑا کہ یہ پیغامات جھوٹے ہیں۔ چین کی وزارت خارجہ نے ان الزامات کو انتہائی فضول قرار دیتے ہوئے کہا ہے کہ یہ اس قدر گھٹیاں ہیں کہ ان کی تردید جاری کرنا بھی مناسب نہیں۔ اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے بہجت جلانی کو اجازت دیجیے۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ اردو سروس کی خصوصی نشریات کے ساتھ، جو کہ بیشتر کرونا وائرس سے متعلق ہوتی ہیں۔ تو آج ہم کچھ مختلف موضوع پہ بات کریں گے۔ آپ کو پتا ہے کہ کرونا وائرس نے پورا زندگی کا جو ہے نا ایک رویہ تبدیل کیا ہے۔ ایک تو لاک ڈاؤن کی وجہ سے لوگ اپنے گھروں میں زیادہ رہتے ہیں، گھروں سے بیٹھ کے کام کرتے ہیں، اور جیسا کہ پچھلے دنوں میری بات ہو رہی تھی ارجمن ہاشمی سے جو میئر ہیں ٹیکسس کے ایک شہر کے، تو میں نے ان سے کہا تھا کہ ہمارے لحاظ سے سب سے اچھی بات یہ ہوئی کہ جس کو بھی فون کرو وہ مل جاتا ہے، کیونکہ سب لوگ اپنے گھروں میں بیٹھے ہیں، اور ورنہ پتہ لگتا ٹریفک میں پھنسے ہوئے ہیں، آفس میں کسی میٹنگ میں ہیں، لیکن اب بہرحال ہر کوئی فون پر دستیاب ہوتا ہے۔ تو آج میں نے سوچا کہ کیوں نہ اس بارے میں بات کی جائے کہ ادب پر اور شاعری پر اس کا کیا اثر پڑا، اور اسی طرح تعلیم پر کہ آن لائن جو پڑھانے کا سلسلہ شروع ہوا ہے کہ زیادہ تر جو یونیورسٹیز اور کالجز میں ہیں ان کے لیے ایک نیا تجربہ تھا، اور ان کے استادوں کے لیے بھی۔ اس ماحول میں ظاہر ہے کہ موضوعات بھی تبدیل ہوئے ہیں، اور شعرا اور ادیب جو ہیں اب بات کر رہے ہیں اس بارے میں کہ کرونا کا زندگیوں پر کیا اثر پڑا ہے۔ اردو کی ایک ممتاز شاعرہ عشرت آفرین ریاست ٹیکسس کے شہر ہیوسٹن میں رہتی ہیں۔ یہ شہر معروف ہے اپنی بڑی ساؤتھ ایشین آبادی کے لیے، بہت زیادہ تعداد میں ہندوستان اور پاکستان کے رہنے والے ہیوسٹن میں آباد ہیں۔ عشرت سے بات کرتے ہیں، ان سے گفتگو تو آپ نے کئی دفعہ سنی ہے، لیکن آج خاص طور پر ان سے بات کریں گے کرونا وائرس کے بارے میں، ان کی شاعری پر، کیونکہ مجھے پتہ ہے کہ انہوں نے کچھ نظمیں کہی ہیں۔ میں آن لائن گئی تھی تو میں نے ان کی نظمیں دیکھیں، تو کیوں نہ انہیں کی آواز میں آپ کو سنائی جائیں۔ تو سامعین، جیسا کہ میں نے آپ کو بتایا، اس وقت ہمارے ساتھ ہیوسٹن سے عشرت آفرین ہیں، بہت ہی ممتاز شاعروں میں شامل ہوتی ہیں اردو کی، اور بلکہ کئی کورسز میں دنیا بھر میں ان کے شاعری کو پڑھایا جاتا ہے۔ عشرت یہاں بھی آسٹن کی یونیورسٹی آف ٹیکسس میں اردو پڑھاتی رہی ہیں۔ تو یہ بتائیے عشرت کے کیا مصروفیات ہیں اس کرونا کے زمانے میں جو گھر میں بند ہیں۔ تو آپ لوگوں کی تو بڑی میل جول اور ایکٹیویٹیز رہتی ہیں، کیونکہ اتنی ساری محفلیں ہوتی ہیں آپ کی، تو اس وقت کیا مصروفیت ہے آپ کی؟ اب تو بالکل کہیں بھی آنا جانا نہیں ہوگا۔
جی بالکل، لاک ڈاؤن ہے اور سبھی لوگ اپنے اپنے جسے کہنا چاہیے گوشہ گیر ہیں اس وقت۔ یہی ایک فلاح کا راستہ ہے، یہی بچاؤ کی ایک صورت ہے، یہی ایک علاج ہے اس بیماری کا۔ تو اس لیے سبھی لوگ ظاہر ہے کہ گھروں میں ہیں، اور اتنا بارانر شہر ہے ہمارا ہیوسٹن کے ہر وقت کوئی نہ کوئی، کبھی کبھی ایسا ہوتا ہے کہ ایک دن میں کئی بلکہ ہمیشہ یہ ہوتا ہے کہ ایک ہی دن میں کئی تقریبات ہوتی ہیں، اور سینکڑوں کی تعداد میں لوگ اس میں شریک ہوتے ہیں، ہزاروں کی، لیکن اب بالکل سناٹا ہے۔ ظاہر ہے کہ یہ ایک ایسا سلسلہ ہے کہ،
اور ابھی تو جب رمضان شروع ہوگا تو اور بھی زیادہ محسوس ہوگا، کیونکہ افطاری وغیرہ کی کافی تقریبات ہوتی ہیں یہاں پر۔ تو کھانے پینے کا اب یہاں پہ ساری دکانیں بند ہیں کیا؟ کیونکہ ہم ہیوسٹن میں تو بہت کھانے پینے کا بہت ہی سلسلہ رہتا ہے ہر وقت، یہ دیسی جو کھانے ہیں۔
دکانیں کھلی ہوئی ہیں، اور جو یہاں کی ریگولر جو فرنچائز دکانیں ہیں ان میں تو کرب سائڈ ڈلیوری ہے، ہوم ڈلیوری ہے، وہ بہت اچھی سروس ہے، فوراً ملتی ہیں چیزیں۔ لیکن جو اپنے ہوٹلز ہیں، ریسٹورینٹس ہیں اس کے دیسی، اس میں بہت جگہ تو وہ فری کھانا بھی دے رہے ہیں ان لوگوں کو جو چاہیں آئیں لے جائیں، فری لنچ کا بھی انہوں نے انتظام کیا تھا شروع میں، جہاں تک مجھے اطلاعات ہیں، اور اس کے علاوہ والنٹیئر ورک بھی کر رہے ہیں، تو اس سلسلے میں کافی اچھا وہ ہے۔ اور اسٹورس میں بھی چیزیں دستیاب ہیں، جیسے ہمارے گھر کے قریب جو اسٹور ہے اس میں انہوں نے کہا ہے ایک وقت میں ایک ہی آپ لے جائیں چیز، یعنی ایسے ایک آٹے کا تھیلا ہے، ایک شکر کے وہ ہے، تو آپ ایک سے زیادہ نہیں لے سکتے، کیوں تاکہ لوگ ذخیرہ اندوز ہی نہ کریں اور سب تک پہنچے۔ تو اس طرح چیزیں پوری طرح سے مل رہی ہیں، وہ ہمیں کوئی قطن مسئلہ نہیں ہے یہاں،
اچھا
کسی چیز کی شارٹیج نہیں ہوئی ابھی تک۔
تو عشرت، یہ جو ماحول ہے ظاہر ہے کہ ایک وقت ہے، تو اس میں کوئی اور مصروفیت تو ہے نہیں سوائے اس کے ظاہر ہے گھر کے کام کاج ہوتے ہوں گے۔ تو آمد کا کیا سلسلہ ہے، یعنی کچھ کرونا وائرس وجہ بنا کسی شعر کی؟
جی ہاں بالکل، میں کہہ رہی ہوں اس موضوع پہ مضامین کہہ رہی ہوں، شاعری ہو رہی ہے میری، میں آپ کو نظم آپ سکتے ہیں تو میں پیش کر
دوں؟ ہاں ضرور ضرور اس بالکل.
تو پہلے تو ایک نظم ہے میری جو ہم سنا کرتے تھے اپنے کہانیوں میں کبھی, یہ وہ زمانہ ہے جو ہم نے کہانیوں میں سنا
وباؤں کے بارے میں. بالکل
جی ہاں وباؤں کے بارے میں. میرا ایک شعر ہے غزل کا کہ وہ پرانی پہلی سے پہلے والی کتاب میں ہے کہ کہانیوں میں سنایا کریں گے آگے لوگ ستارے پھول دھنک تتلیاں سنہری دھوپ. تو اب ہم کہانیوں والی باتیں اب سن رہے ہیں اس وقت. تو ایک نظم ہے وبا کے زمانے کی, ایک نظم اس کا عنوان ہے
وبا کے زمانے کی ایک نظم. جی سنائیے.
بہت شکریہ, میں پیش کرتی ہوں. اس کا عنوان ہے وبا کے زمانے کی ایک نظم. خدا بخشے نانی ہماری بتاتی تھی جس سال نانا تمہارے زیارات پر تھے, وبا ایسی آئی کسی شہر و قریہ کو اس نے نہ چھوڑا. وبا پہلے پھوٹی اناجوں کے گودام اور منڈیوں سے, مگر دیکھتے دیکھتے بستیوں کا صفایا ہوا. عجب ہو کا عالم تھا, کوئی جنازے کو کاندھا نہیں دینے والا رہا تھا. مناتی ہوئی پھر کہ سب بستیاں چھوڑ میدان میں ڈیرا ڈالے. کھلے آسماں کے تلے جانے کا بسیرا رہا تھا, میرے گھر کے سب بوریا بسترا باندھ نکلے, مگر میں نہ نکلی کہ نانا تمہارے زیارت پر تھے. خدا بخشے نانی ہماری بتاتی تھی جس روز نانا تمہارے زیارت سے لوٹے, یہ قدرت خدا کی اسی روز ڈگی پٹی جس کا مطلب یہ تھا مبارک ہو لوگوں وبا شہر و قریہ سے رخصت ہوئی. اسی وبا شہر و قریہ سے رخصت ہوئی, خدا رحم فرمائے میں دیکھتی ہوں وبا آج پھر شہر و قریہ پہ منڈلا رہی ہے. نہیں خطۂ ارض محفوظ کوئی, ہر ایک شے پر اسرار ہوتی چلی جا رہی ہے. نہ مشرق نہ مغرب نہ کعبہ کلیسا, کہیں پر بھی جائے اماں اب نہیں ہے. منادی ہوئی ہے کوئی گھر سے باہر نہ نکلے, خصوصاً زیارات سے آنے والے. خدا رحم فرمائے حالت پہ ان کی, عجب بے بسی ہے. مجھے آج نانی بہت یاد آئی.
یہ آپ کا اپنا جو رنگ ہے نا عشرت کا, ایک خاص انداز ہے شعر کہنے کا.
جی ایک اور نظم ہے جو یہ تازہ, یہ تو بالکل شروع کے دنوں کی تھی جو ابھی میں نے آپ کو سنائی, جب شروع ہوئی تھی یہ وبا اور یہ اطلاعات مل رہی تھی کہ زیارت سے آنے والے لوگوں کو وہ کیا جا رہا ہے آئسولیٹڈ اور
قرنطینہ
ان سے وہ ہو رہا ہے. اور نئی نظم ہے, اس کا عنوان ہے لاک ڈاؤن آپ اس کو کہہ سکتے ہیں. پرندے چہچہاتے ہیں فضا میں, موسم گل کی خنک سی تازگی پھیلی ہوئی ہے. جہاز اور موٹروں کے شور سے محفوظ دنیا میں, دھوئیں اور دھول سے آری فضا میں پرندے چہچہاتے ہیں. پرندے چہچہاتے ہیں میں اپنے نیموا روشن دکچے میں, نہ جانے کب سے چپ بیٹھی یہ منظر دیکھتی ہوں. کئی بے جان شاخوں پر جہاں دھانی گلابی کوپلے سی پھوٹ نکلی ہیں, انہی میں اکا دکا زرد پتے شاخ سے لپٹے ہوئے اب تک بقا کی جنگ لڑتے ہیں. میں کھڑکی میں نہ جانے کب سے چپ بیٹھی یہ منظر دیکھتی ہوں. لچکتی نرم نازک شاخ پر خوش رنگ تتلی رقص کرتی ہے, میرے چاروں طرف جتنے مکا ہیں سب مقفل ہیں. گلی سنسان ہے, بچوں کی آوازوں سے خالی راستوں پر ایک ویرانی کا ڈیرا ہے. پرندے چہچہاتے ہیں تو لگتا ہے کہ فطرت آدمی کو مونچھ ڈالتی ہے, वो उसकी बेबसी पर मुस्कुराती है।
वाह वाह, बहुत खूब,
शुक्रिया,
बहुत खूबसूरत।
थोड़ा सा पढ़ने लिखने से जिन लोगों को शगफ होता है उनका तो ये वक्त गुजर जाता है अपने उसमें पढ़ने लिखने में, लेकिन फिर भी एक कैफियत है जो मैंने नज्म की है और इसका उन्वान लॉकडाउन है, लेकिन ये कि आप देखेंगे इसमें कि क्या गुजर रही है हम पे।
एक बड़ा अहम वाक़या आपकी ज़िंदगी में हुआ अभी मार्च में ही कि आपकी बेटी के यहाँ एक बेटा आया, तो क्या इस वायरस की वजह से आप मिल सकें अपने पहले नवासे से या नहीं मिल सकें अब तक?
जी अभी तक नहीं मिल सके हैं क्योंकि हम जाने वाले थे मार्च में वहाँ और मार्च में ही लॉकडाउन हो गया। ये कैफियत अजीब है कि बच्चे वहाँ पर हैं, पहली बच्ची का पहला सिलसिला है और मैं जो हूँ बिल्कुल यहाँ कैद बैठी हूँ। तो है तो जाहिर है कि बहुत तकलीफ दे, हम लोग व्हाट्सएप पे, लेकिन अभी तक हम मिल नहीं सके हैं, हम फेस टाइम करते हैं। मैं वहां जा ही नहीं सकी क्योंकि न्यूयॉर्क इस वक्त सबसे ज्यादा मुतासर इलाका।
बिल्कुल बिल्कुल, और बच्चे के ना, बच्चे के लिए ठीक है ना, आपके लिए खास तौर पे इतने मुन्ने से हैं वो अभी।
वो सारी कैफियतें कर रही हूँ उन सब के साथ। सबसे ज्यादा तकलीफ दे ये है कि इंसान अपने घर में तन्हा है, खुद से काम कर रहे हैं, हम उठ के खाना भी बना रहे हैं। हर खुशी और गम को जिसे कहना चाहिए जो इंसानी फितरत होती है कि वो सेलिब्रेट करता है, वो सब बिल्कुल जैसे जिंदगी से गायब हो गया है। वो पूरा सिलसिला जो सोशल रिश्ते होते हैं यानी सामाजिक रिश्ते होते हैं उनकी उनकी कमी बहुत महसूस हो रही है और एक वहशत का आलम है उसमें। जब मैं उस सारे पस मंजर में मैं जब बाहर खिड़की से देखती हूँ, मैं नेचर को देखती हूँ कि फितरत उसी तरह से अपनी अपनी पूरी जौलानी से, अपनी पूरी तवानाई से, खूबसूरती से लहला रही है, पौधे पौधे उसी तरह से फूल लाने लगे हैं, तो मुझे ये लगता है कि इंसान ने जितनी ज्यादती की है फितरत के साथ, नेचर के साथ, अब वो उसकी सजा पा रहा है। तो बहुत सारी कैफियत एक साथ। इस सिलसिले में मैंने बहुत सारी नज़मे भी लिखी हैं, कई कई चीजें और प्रोसेस में है। देखिए ये कैफियत जो गुजरती है खास तौर से जब कोई वबा आती है और इंसानी तारीख में जब वबा के बाद जो तबाही का जो मतलब वो अपने पीछे जो तूफान छोड़ जाता है अपने पीछे तबाही, वो उसके लिए भी जहन उस सिलसिले में भी सोच रहा है। लेकिन मैं समझती हूँ कि अच्छा लिटरेचर, अच्छी तहरीरें बाद में आएंगी। अभी जो हो रहा है वो वक्ती एक कैफियत है, उसमें हम लिख रहे हैं, कह रहे हैं, लेकिन सोच तो रहे हैं। एक औरत की हैसियत से मैंने इस वक्त जो चौमुखी लड़ी है, मैं खुद हैरान हूँ कि मैंने कैसे इसको फेस किया, इन सारी चीजों को।
ईशर बहुत शुक्रिया अदा करूँगी आपका, और हमारे सुनने वाले चाहेंगे जब भी आप कोई चीज़ लिखें तो, क्योंकि वो भी अपने घरों में बंद है तो उनकी ज़िंदगी में एक इजाफा होगा आपके कलाम से, तो ज़रूर हम चाहेंगे आप फिर सुनाएं हमें कुछ आकर।
शुक्रिया, बहुत शुक्रिया आपने याद किया, और सामीन को हमारा सलाम, आप सबको सलाम,
बहुत शुक्रिया।
खुदा आप इस वबा को दूर करे और सबकी हिफाजत करे, हमारी दुआएं।
और ये कि लॉकडाउन की पाबंदी भी की जाए। देखिए इशरत लॉकडाउन में अंदर बैठी हैं, निकलती नहीं बाहर, लेकिन कह रही हैं जो उनका पैशन है वो नज़में और गज़लें, तो आप लोग भी कुछ ऐसा कीजिए, और लेकिन लॉकडाउन की पाबंदी कीजिए। अच्छा इशरत, खुदा हाफिज़।
जी खुदा हाफिज़।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन, ये थी इशरत आफरी जो ह्यूस्टन से कुछ बातें भी कर रही थी। उन्होंने अपना वो कलाम भी सुनाया जो कोरोना वायरस के मौजू पर था। तो इससे पहले कि हम मज़ीद अदब और शायरी की बात करें, कुछ ज़िंदगी के तलख हक़ायक़, एक बहुत ही असर अंगेज़ रिपोर्ट भेजी है रीतुल जोशी ने नई दिल्ली से, और वो उन हेल्थ वर्कर्स के बारे में है जो कोरोना वायरस में मरीजों की देखभाल की वजह से अपने खानदानों से दूर हैं। तो चलिए रेतुल जोशी की रिपोर्ट सुनते हैं।
मेरे दो बच्चे हैं, दोनों से बहुत छोटे हैं, एक तो 1.5 साल के हैं, मम्मी 5 ईयर का। दोनों को रास्ता छोड़ रखा मैंने इसी के कारण कि यहाँ पे कौन देखेगा उनको।
दिल्ली के राम मनोहर लोहिया हॉस्पिटल की नर्स नरेश के खानदान के इस तरह बिखरने की वजह अस्पताल के COVID-19 वार्ड में इनकी तैनाती है। नरेश के साथ वार्ड में काम करने वाली कई और नर्सेज अपने खानदान ही नहीं घरों से भी दूर रहने पर मजबूर हैं।
COVID-19 एक दूसरे को ना फैल जाए, हमारी फैमिली में ना फैल जाए, यही है मैम, इसलिए इधर हम रह रहे हैं।
आने जाने में बहुत दिक्कत थी हमें, क्योंकि आजकल कोई गाड़ी वाड़ी की कोई सुविधा नहीं है, घर वाले भी नहीं छोड़ सकते क्योंकि उनको भी गाड़ी लेके नहीं आने देते यहाँ पर, इसीलिए फिर हमें गुरुद्वारा में रहना पड़ा।
कोरोना वायरस की वबा के आगाज में डॉक्टर्स और नर्सेस पर घर खाली करने का दबाव डालने के कई वाकयात सामने आए, ऐसे में दिल्ली के गुरुद्वारों ने इनके लिए दरवाजे खोले।
आज तकरीबन 200 के आसपास डॉक्टर नर्सेस जो हैं हमारे अलग अलग गुरुद्वारे की सराह में, गुरुद्वारा बंगला साहब में, गुरुद्वारा रकाब की साहब में, गुरुद्वारा मोतीबाग साहब में हमने इनको जगह दी है। यहाँ पे रहने के साथ साथ खाने पीने का भी सब चीज़ों का इंतजाम दिल्ली से गुरुद्वारा मैनेजमेंट कमेटी इनका कर रही है।
हॉस्पिटल्स में दिन रात एक कर देने वालों का कहना है कि इस वक्त उन्हें आवाम के साथ की सख्त जरूरत है।
हम भी हमारे वतन के लिए काम कर रहे हैं, हमारे देश के लिए काम कर रहे हैं, हमारे समाज के लिए काम कर रहे हैं, हमारे लोगों के लिए काम कर रहे हैं, और हम चाहते हैं कि हमारे लोग हमारा साथ दें इस लड़ाई में, जिससे कि हम इस लड़ाई को जीत सके।
जुनूबी भारत की रियासत केरल के महेश को अपने घर से दूरी शिद्दत से महसूस हो रही है। महेश बाप बने हैं लेकिन बच्चे के वीडियोस और फोटोज देखकर ही दिल को बहला रहे हैं।
9 अप्रैल में मुझे बच्चा पैदा हुआ, मेल बॉय है, 3 साल तक वेट कर रहा हूँ मैरिज के बाद बच्चे होने में। अभी खुशखबरी मिला, बट आई एम मिसिंग द मोर।
डॉक्टर्स, नर्सेस, पैरामेडिकल स्टाफ, ये सब वो जाबाज सिपाही हैं जो COVID-19 के खिलाफ जंग में सबसे आगे तैनात हैं। दुश्मन ऐसा है जो ना दिखाई देता और ना जिसके आने की आहट सुनाई पड़ती है, इसके बावजूद ये लोग अपनी जान की परवाह किए बगैर मुस्तैदी से अपना काम कर रहे हैं और इनका यही जज्बा इन्हें सलाम करने लायक बनाता है। रितुल जोशी, वॉइस ऑफ अमेरिका, दिल्ली।
तो सामिन, ये थी नई दिल्ली से रितुल जोशी की रिपोर्ट। इसमें सबसे ज़्यादा दिल पर असर करने वाली बात यह है कि माएँ ये बता रही हैं कि वो अपने बच्चों को और ख़ानदानों को महफूज रखने के लिए अपने घरों को नहीं जा रही और अस्पताल में या गुरुद्वारे में रिहाइश उन्होंने इख्तियार कर ली है। और इसमें ये बात बड़ी अजीब सी लगती है जब ये सुनते हैं कि लोग जानते बूझते भी, यानी कोई मजबूरी नहीं है, भूख नहीं है, लेकिन वो फिर भी लॉकडाउन की पाबंदियों को नज़रअंदाज कर रहे हैं। ऐसी ही एक रिपोर्ट भेजी है नज़रुल इस्लाम ने पेशावर से, जिनका कहना है कि पाकिस्तान में कोरोना वायरस से हलाकतों की सबसे बड़ी तादाद सूबह खैबर पख्तूनख्वा में है और सूबाई हुकूमत ने खबरदार किया है कि मुतासर अफराद और अमवात में बहुत ज़्यादा इजाफा हो सकता है, लेकिन इसके बावजूद शहरी सामाजिक दूरी की हिदायत को मुसलसल नज़रअंदाज कर रहे हैं। रिपोर्ट सुनते हैं।
पिशावर शहर में ट्रैफिक की गहमा गहमी मामूल के मुताबिक जारी है। सूबाई हुकूमत की जानिब से लॉकडाउन में नरमी का फैसला करने के बाद बाज कारोबार खुल गए हैं। शहरियों में कोरोना वायरस का खौफ अब निस्बतन कम दिखाई देता है और वो सामाजिक फासले की हिदायत को नज़रअंदाज कर रहे हैं।
हमारे मोहल्ले में अभी तक कोई कोरोना का केस भी नहीं आया, ना कोई इससे कोई निशानी भी है, तो इसलिए मैंने दुकान भी खोला कि हमारे काम की वजह से कोरोना का कोई बायस नहीं बना।
पाकिस्तान में अब तक COVID-19 मर्ज से सबसे ज़्यादा हलाकतें सुबह खैबर पख्तूनख्वा में रिपोर्ट हुई हैं। हुकाम के मुताबिक कोरोना वायरस से मुतासर अफराद की तादाद इससे कहीं ज़्यादा हो सकती है जो अब तक सामने आई हैं, लेकिन आवाम इस बारे में परेशान दिखाई नहीं देती।
मैं किसी को ज़बरदस्ती नहीं बिठाता, यहाँ से सदर का किराया 300 रुपये, हर कोई ये पैसे नहीं दे सकता, इसलिए 3-4 लोगों को बिठा देता हूँ तो डिवाइड हो जाता है और मेरा रक्षा साफ सुथरा है, कोरोना से डरने की कोई बात नहीं।
आहरीन के मुताबिक कोरोना वायरस की वबा की शिद्दत का दुरुस्त अंदाज़ा ना होने की एक वजह टेस्टिंग की कमी है। अगर टेस्ट कम होंगे तो मरीजों की तादाद भी कम नज़र आएगी और यूं मामले की संगीनी हकीकत से बहुत कम महसूस होगी।
तकरीबन 50-60 या 70% लोग ऐसे हैं कि ये बीमारी को मानते ही नहीं हैं। उनका ख्याल है कि ये बीमारी पता नहीं कि कहीं से ये अफवाहें हैं या सोशल मीडिया का ये थोड़ा सा ये वो है, लेकिन इनमें ये मेन वजह मेरा ये ख्याल है कि हमारे सूबे में एजुकेशन की कमी है। मुझे डर इस बात का है कि जब हर एक गांव में एक बीमार या एक बंदा बहुत ज़्यादा सख्त बीमार हो जाए और अस्पताल में क्रिटिकल हो जाए, तो इनको उस वक्त ये रियलाइज़ होगा कि ये हमने पहले से इनकी एहतियाती तदाबीर करनी थी, तो उस वक्त ये बड़ी देर हो गई होगी।
एक हकीकत ये भी है कि कोरोना वायरस से हर कोई बीमार नहीं होता, जिसमें इस वायरस की मौजूदगी के बावजूद अक्सर अलामात जाहिर नहीं होती और इंसान सेहतमंद महसूस करता है, लेकिन ऐसे शख्स से मेल जोल कमज़ोर मुदाफती निज़ाम रखने वालों के लिए इंतहाई ख़तरनाक साबित हो सकता है। माहिरीन का कहना है कि जब तक ये वबा मुल्क में मौजूद है, एक दूसरे से मिलते वक्त ये जहन में रखें कि ये वायरस आपके अंदर भी हो सकता है। नजरुल इस्लाम, वॉइस ऑफ अमेरिका, पेशावर।
पाकिस्तान और इंडिया से रिपोर्ट्स आपने सुनी। एक बार फिर हमारी दरख्वास्त है अपने सुनने वालों से कि वो जहां तक मुमकिन हो तो इम्कान कोशिश कीजिए कि आप लॉकडाउन की पाबंदी करें। अब इसके बाद हम आपको अमरीकी दारुल हुकूमत वाशिंगटन DC की एक झलक दिखाते हैं, जो दुनिया के मसरूफ तरीन शहरों में से एक है, लेकिन कोरोना वायरस ने उसका नक्शा बदल दिया है। लॉकडाउन और सामाजिक फासले की हिदायत के दरमियान यहाँ का माहौल कैसा है और इस बारे में अमरीकी क्या कहते हैं, सुनते हैं नीलोफर मुगल की रिपोर्ट में।
अमरीकी दारुलकूमत वाशिंगटन DC, जहाँ हर साल लाखों की तादाद में मुल्की और गैर मुल्की सयाह आते हैं, कोरोना की वबा की वजह से खाली और सुनसान है। हुकाम के मुताबिक किसी भी दूसरी अमरीकी रियासत के मुकाबले में यहाँ सियाहत के शोबे को सख्त नुकसान पहुँचा है।
I work for an airline, so I come here.
मैं एयरलाइंस के साथ काम करता हूँ, लिहाजा मैं कभी कभार यहाँ आता हूँ, लेकिन जब कभी भी मैं यहाँ आया हूँ, ये जगह बहुत मसरूफ दिखाई देती है, लेकिन मैंने वाशिंगटन DC को कभी इतना खाली नहीं देखा।
I was here about a year ago.
मैं तकरीबन एक साल पहले यहाँ आई थी। ये जगह यकीनन ऐसी बिल्कुल नहीं थी। मेरा नहीं ख्याल कि ये दोबारा वैसी हो सकेगी।
ये नेशनल मॉल है, ये कभी खाली नहीं होता। अमेरिकन नेशनल पार्क सर्विस के मुताबिक हर साल तकरीबन 25 मिलियन से ज्यादा लोग यहाँ का विजिट करते हैं। यहाँ बहुत सी सालाना तकरीबात के अलावा मेले और नुमाइशें भी मुनक्किद होती हैं, लेकिन जैसा कि अब आप देख सकते हैं, ये बिल्कुल खाली पड़ा है, बस इक्का दुक्का लोग ही दिखाई दे रहे हैं।
It's definitely different, but...
ये जगह यकीनन मुख्तलिफ हो गई है। ये एक तरह से खौफजदा करने वाला माहौल है।
वाशिंगटन DC में तकरीबन 70 से ज्यादा म्यूजियम कायम है, जहाँ आमतौर पर लोगों का बेतहाशा रश रहता है। यहाँ तक कि लोगों की लंबी लंबी कतारें म्यूजियम से बाहर भी दिखाई देती हैं, लेकिन अब ये कोरोना वायरस की वजह से गैर मुय्यना मुद्दत के लिए बंद है।
We actually come here, twice a week.
हम यहाँ हफ्ते में दो बार म्यूजियम देखने आते हैं, लेकिन यहाँ कुछ भी खुला नहीं है। ये सब बहुत डरा देने वाला है।
और दूसरी जानिब लोगों की कम हो जाने वाली तादाद का फायदा उठाते हुए नई तामीरात और मुरम्मत का काम जल्द मुकम्मल करने पर भी तवज्जो दी जा रही है। नीलोफर मुगल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
सविन, यहाँ ये वजाहत करनी ज़रूरी है कि यहाँ पर जो भी कंस्ट्रक्शन वर्कर्स हैं, यानी जो मजदूर काम कर रहे होते हैं इमारतों में, वो पूरी पाबंदी करते हैं हिफाजती गियर इस्तेमाल करने की और सामाजिक फासले की भी। और अब इससे पहले कि हम अपनी मेहमान का आपसे तारुफ करवाएं, चलते हैं एक प्रोमो की तरफ।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
फौजिया फारूकी एक बहुत ही प्रोमिनेंट नाम है यहाँ अमेरिका में साउथ एशियन स्टडीज पढ़ने और पढ़ाने वालों के लिए। फौजिया का ताल्लुक भारत के शहर लखनऊ से है और वो कई सालों से यहाँ की कई मौकर यूनिवर्सिटियों से मुंसलिक रहीं, जिनमें यूनिवर्सिटी ऑफ वर्जीनिया, मेरीलैंड की यूनिवर्सिटी और अब प्रिंसटन यूनिवर्सिटी शामिल है, जहाँ इस वक्त वो जनूबी एशिया के शोबे में पढ़ा रही हैं और कई कोर्सेज पढ़ाती हैं जो अदब के अलावा भी हैं। तो फौजिया, मैं ये चाहूँगी कि बग़ैर किसी इंकसारी के जो मुझे उम्मीद है, आप अगर अपना तारुफ, क्योंकि इतना लंबा तारुफ है, मेरा ख्याल आप खुद कराइए क्या है।
अच्छा, तो मेरा नाम फौजिया फारूकी है और मेरा ताल्लुक लखनऊ से है, और मेरा जो कहना चाहिए कि मेन मैदान है वो उर्दू अदब है। لیکن میں اردو ادب کے علاوہ بہت سارے دوسرے بھی علمی میدان ہیں جن میں مجھے دلچسپی ہے, اور میں پرنسٹن یونیورسٹی میں ساؤتھ ایشین اسٹڈیز میں جو ڈپارٹمنٹ ہے وہاں پڑھاتی ہوں. تو جو ایسے موضوعات ہیں جن میں مجھ کو دلچسپی ہے وہ ہیں ادب, اردو ادب, ہندی ادب اور ساؤتھ ایشین لٹریچر, یعنی میں بنگالی اور تمل, تیلگو, تمام زبانوں کے ادب پڑھاتی ہوں, لیکن ظاہر ہے میری اپنی زبانیں صرف ہندی اور اردو ہیں. تو وہ جو دوسری زبانوں کا ادب ہے وہ میں انگریزی میں پڑھاتی ہوں. اس کے علاوہ مجھے جینڈر اینڈ سیکشولیٹی اسٹڈیز ایک اور ٹاپک ہے جو میں پڑھاتی ہوں. میں نے ابھی پچھلے سیمسٹر ایک کورس پڑھایا جس میں بہت مزہ آیا اور بہت دلچسپ کورس تھا. میں نے خود بہت سیکھا, اپنے بارے میں بھی سیکھا, ایک عورت ہونے کے حوالے سے. اس کا ٹاپک تھا جینڈر سیکشولیٹی اینڈ فیمینزمز ان ساؤتھ ایشیا. اور میں شاعری کرتی ہوں, کچھ افسانے لکھے ہیں, اور ہندوستان کے جو تمام دوسرے طرح کے فنون بھی ہیں جیسے پرفارمنگ آرٹس, فائن آرٹس, میں مجھے ان چیزوں میں بھی دلچسپی ہے, ان کو فروغ دینے میں دلچسپی ہے. اور میرا مجھے انٹر ڈسپلنری جو اپروچ ہوتی ہے وہ میری پڑھانے میں بھی ہے, اور اس کے علاوہ جو میرا ایک طرح سے کلچرل ایکٹیویزم ہے اس میں بھی مجھے دلچسپی ہے. الگ الگ جو جانراز ہیں جیسے لٹریچر ہے اور ویژول آرٹ ہے اور ڈانس ہے, میوزک ہے اور زندگی ہے, ان سب کا آپس میں کیا رشتہ ہے, اور ان تمام رشتوں کو ایکسپلور کرنا ایک طرح سے میرا مقصد ہے.
تو سننے والے آپ بخوبی سمجھ گئے ہوں گے کہ میں نے کیوں فوزیہ سے کہا تھا کہ اپنا تعارف خود کروائیں. ابھی اس میں باقی ہیں چیزیں, تو وہ ہم بعد میں آتے ہیں اس کی طرف. لیکن فوزیہ, سب سے پہلے ٹیچر کی حیثیت سے پرنسٹن میں آپ پڑھاتی ہیں اردو ادب, اس میں ظاہر ہے کہ مختلف ملکوں کے ہوں گے اسٹوڈینٹس جو آپ کے پاس آتے ہیں, تو کہاں کہاں سے ہیں لوگ؟
پرنسٹن ایک طرح سے انٹرنیشنل یونیورسٹی ہے, تو ظاہر ہے کہ زیادہ تر اسٹوڈینٹس ہوتے ہیں جو امریکی اسٹوڈینٹس ہیں, لیکن امریکی اسٹوڈینٹس میں بھی بہت الگ الگ طرح کے بیک گراؤنڈ سے اسٹوڈینٹس آتے ہیں. جیسے اسٹوڈینٹس ہیں جن کا کوئی جنوبی ایشیا سے تعلق نہیں ہے, انڈیا پاکستان سے تعلق نہیں ہے. ایسے اسٹوڈینٹس ہیں جو ہندوستانی پاکستانی خاندان سے آتے ہیں لیکن وہ یہاں پیدا ہوئے. ایسے بھی اسٹوڈینٹس ہیں جو انٹرنیشنل اسٹوڈینٹس ہیں, کافی سارے میرے انٹرنیشنل اسٹوڈینٹس ہوتے ہیں جو کہ جن کا خاندان انڈیا یا پاکستان میں رہتا ہے لیکن وہ پڑھنے کے لیے پرنسٹن آئے ہوئے ہیں. اور خاص طور پہ مجھے لگتا ہے کہ جرمنی میں اردو میں کافی لوگوں کو دلچسپی ہے, تو خاص طور پہ جو گریڈ اسٹوڈینٹس ہوتے ہیں جو میری اردو کی کلاسز لے رہے ہوتے ہیں اس میں مجھے لگتا ہے کہ اکثر جرمن اسٹوڈینٹس ہوتے ہیں. ویسے تو فرینچ اسٹوڈینٹس, برٹش اسٹوڈینٹس, ایک اسٹوڈینٹ میری نیوزی لینڈ سے تھی. اور ایک اور بھی بات میں بتا دوں کہ پرنسٹن میں ہم ہندی اردو میں اتنا فرق نہیں کرتے ہیں, تو ہمارے یہاں وہ ایک ہی پروگرام ہے.
جب وہ دو کورسز پڑھاتی ہیں تو اسپوکن تو جو زبان ہے وہ ایک ہی ہے جو بولی جاتی ہے, صرف اسکرپٹ میں فرق ہے. تو آپ کس طرح پھر آپ ان دونوں کو ایک جگہ کیسے پڑھا رہے ہیں؟
اس طرح پڑھاتے ہیں کیونکہ ہم مطلب دونوں ہندوستان اور پاکستان اگر آپ دیکھیں تو ابھی بھی ایک بڑی تعداد ہے, بڑی آبادی ہے لوگوں کی جو لکھنا پڑھنا نہیں جانتی, لیکن ہم یہ نہیں کہہ سکتے کہ وہ اہل زبان نہیں. جو اسپوکن لینگویج ہے اس پہ فوکس ہوتا ہے, اور ہم ایک ہی کلاس میں دونوں اسکرپٹ سکھاتے ہیں اور اسٹوڈینٹس خود فیصلہ کر سکتے ہیں. ہم ان کو انکریج کرتے ہیں کہ وہ دونوں اسکرپٹ سیکھیں, اور زیادہ تر ہمارے اسٹوڈینٹس سیکھ لیتے ہیں. تو سیکھنا سب پر فرض ہے, لیکن وہ کتنا ریٹین کرنا چاہتے ہیں وہ خود فیصلہ کر سکتے ہیں کہ وہ کس کو اپنی پرائمری اسکرپٹ سمجھیں گے. تو وہ پہلے سال کا کورس ہے. دوسرے سال میں ہم ہندی اور اردو الگ الگ پڑھاتے ہیں کیونکہ ہم ان اسٹوڈینٹس کو اکوموڈیٹ کرنا چاہتے ہیں جو بول چال کی ہندی اردو جانتے ہیں اور ہمارے یہاں آتے ہیں اسکرپٹ سیکھنے کے لیے. تو وہ آلریڈی ڈیٹرمن کر چکے ہوتے ہیں کہ بھائی ان کی ہندی ان کی زبان ہے یا اردو زبان ہے اور کون سی اسکرپٹ میں ان کو دلچسپی ہے, تو ہم ان دونوں کو الگ الگ پڑھاتے ہیں. تیسرے سال میں ہمارا ادب کا کورس ہوتا ہے جو ہندی اردو دونوں اسٹوڈینٹس ایک ساتھ آتے ہیں. ہم زیادہ تر جو مٹیریل ہے وہ ہندی اردو دونوں اسکرپٹس میں دیتے ہیں, اور اس سے ہم نے دیکھا ہے کہ بہت اسٹوڈینٹس میں ایک طرح سے اویئرنیس بڑھی ہے جو ہندی اردو کا رشتہ ہے اس کے بارے میں بھی, جو ہندوستان پاکستان کا رشتہ ظاہر ہے کہ وہ ایک ملک ہوا کرتا تھا, جو پرانا ہندوستان ہے اس کے بارے میں بھی وہ دیکھتے ہیں, اور یہ بھی دیکھتے ہیں کہ کیا فرق ہو گیا ہے اب اور کیا چیزیں ایک طرح سے ایک ہی جیسی ہیں. تو ہم زیادہ اویئرنیس آتی ہے دونوں ملکوں کے ادب سے, جو ان کی واقفیت ہو جاتی ہے. مجھے لگتا ہے کہ وہ واقفیت تو ہر حال میں اچھی چیز ہے. تو ہمارے ایسے اسٹوڈینٹس ہیں جو بالکل ودروہی اور بہت سارے بالکل हिंदी में, हिंदी का जो कैनन है उसके बहुत मशहूर शायर जो है, मशहूर जो अफसाना निगार है, कई बार उन पर फिदा हो जाते हैं, उनके फैन हो जाते हैं, और उनको अगर स्क्रिप्ट नहीं आती तो उनको मटेरियल हिंदी उर्दू में मिलता है, और वही होता है कि उर्दू का मटेरियल हिंदी में मिलता है। हम आपको एक बहुत अच्छी मुझे मिसाल याद आ गई कि दो साल पहले की बात है, एक खालिद जावेद साहब एक अफसाना निगार है उर्दू के बहुत बड़े और दिल्ली से हैं, तो वो आए थे, उनको हमने बुलाया था, और उनका अफसाना आखिरी दावत जो है वो हमारे सिलेबस पर है। एक लड़का हमारी क्लास में था और उसका उर्दू से कोई ताल्लुक नहीं था, लेकिन वो उसको हिंदुज्म में दिलचस्पी थी, और उसने अपना प्रोजेक्ट खालिद जावेद के अफसाने पे किया, और किस तरह से कि वेदांत के फिलासफा का जो फलसफा है उसको खालिद जावेद साहब के अफसाने के साथ जोड़कर देखा जा सकता है। ऐसे स्टूडेंट्स हैं पाकिस्तानी जिन्होंने उर्दू में अपना मजमून लिखा लेकिन एक हिंदी शायर के ऊपर लिखा।
आपने कहा कि किसी अफसाना निगार या शायर पर फिदा हो जाते हैं, तो सबसे ज्यादा कौन कौन वो खुशनसीब है जिसमें सबसे ज्यादा दोनों जगह के लोग फिदा होते हैं?
दोनों जगह के लोग फिदा होते हैं। अब जैसे कि ज़ीशान साहिल
जी,
और ज़ीशान साहिल और अफजाल अहमद सैयद, मैंने अभी कोर्स पढ़ाया पिछले सेमेस्टर पोस्ट कॉलोनियल हिंदी उर्दू लिटरेचर, तो मैंने देखा कि जो कंटेम्प्रेरी पोइट्स हैं आजकल, जैसे जॉन एलिया, जाहिर है हिंदुस्तान में तो जॉन एलिया एक बिल्कुल कल्ट फिगर बन चुके हैं, पाकिस्तान में बन चुके हैं, लेकिन हिंदुस्तान में हिंदी वालों के बीच बहुत बन चुके हैं। मजे की बात है कि हम अभी इस आने वाले अभी जो इतवार आ रहा है उस दिन हम खुद एक ऑनलाइन जूम पर एक पोएट्री सेशन कर रहे हैं, उसका नाम ही है कल्ट पोएट्री कनेक्टिंग विद मास्टर्स, तो उसमें जॉन एलिया है एक और विद्रोही है। तो मुझे लगता है कि मेरे स्टूडेंट जिस उम्र से आते हैं, तो जो हिंदुस्तान पाकिस्तान में आजकल जो ऑलरेडी जिनको लोग फॉलो कर रहे हैं, मुझे लगता है कि उससे वो लोग ज्यादा कनेक्ट कर पाते हैं। और ये भी कि जबान जो कंटेम्प्रेरी है वो चाहे पाकिस्तान की हो चाहे वो हिंदुस्तान की हो, वो एक दूसरे जो के ज्यादा करीब है जिस तरह की शायरी हो रही है, क्योंकि बहुत क्लासिकी शायरी नहीं हो रही है। तो अगर नसरी नज़म पाकिस्तान की है और एक बिल्कुल क्लासिकी मिजाज की नहीं बल्कि कहना चाहिए कि बहुत ही आम जबान का लबो लहजा है जो उसमें लिखी गई नज़में हैं हिंदुस्तान की हैं, तो वो जबान कोई बैरियर नहीं बनती है तब जो स्टूडेंट्स कहाँ से आते हैं। तो मुझे ऐसा लगता है कि जॉन एलिया मैं कहूँगी, विद्रोही एक दिल्ली के शायर थे और विद्रोही का मतलब होता है बागी, तो जो बागी किस्म के शायर
हैं वो नौजवानों को भाते हैं। मुझे जो हैरत हुई ना थोड़ी सी, ज़ीशान साहिल का नाम सुन के हुई, बहुत ही प्यारे शायर हैं और वो बहुत यंग थे जब उनकी डेथ हुई है, उनका इंतकाल हो गया था, तो उनका यानी ये बड़ी खुशी, मुझे खुशी हुई सुन के अगर प्रिंसटन में उनको पढ़ाया जा रहा है, क्योंकि जैसे जॉन एलिया या फैज़ साहब या दूसरे जो शायर हैं विद्रोही साहब जैसे आपने कहा, तो वो तो मारूफ हैं ही ना बहुत ज़्यादा, लेकिन ज़ीशान साहिल उन लोगों में नहीं है जिन्हें उनकी एक मखसूस हल्के के बावजूद उसके कि बहुत ही उम्दा शायर है थे वो, तो किसने उनका कैसे ख्याल आया आपको, आपके को पसंद थी उनकी शायरी?
अच्छा, मेरा तो खैर काम ही जो है वो जो कंटेम्प्रेरी उर्दू पोएट्री है, खास तौर पे जो पाकिस्तान की पोएट्री है, असल में मैंने पूरा मेरा एक मकाला है इसके बारे में, मैंने पेपर्स लिखे हैं, तो अफजाल अहमद सैयद, ज़ीशान साहिल, तनवीर अंजुम, नए हमारे यहाँ के जो कंटेम्प्रेरी शायर हैं पाकिस्तान में उर्दू के, उनमें मुझे खुद दिलचस्पी। तो मेरा एक सेशन था शमसुर्रहमान फारूकी साहब के साथ, तो मैं और शमसुर्रहमान फारूकी साहब, हम दोनों ने नसरी नज़्म पर बातचीत की, और फारूकी साहब वो बहुत ही मतलब शफ़क़त जो है वो एक तरह से बरतते हैं हमारे साथ, उन्होंने हमारी नज़में, हमारा अफसाना अपने शक्कून रिसाले में शाया भी किया है, तो वो बहुत ही नरमी से उन्होंने काम लिया, हालांकि वो जाने जाते हैं कि उनको नसरी नज़्म के वो एक जमाने में उसके मानने वालों में से नहीं थे, उसके खिलाफ थे, ऐसी उनकी इमेज है,
बहुत सारे लोग खिलाफ थे।
हाँ, तो हुआ ये कि मजे की बात है कि फारूकी साहब तो बहुत ही उन्होंने नरमी से मतलब सवाल पूछे, उन्होंने मुझे प्रोवोक किया और मेरे पास जवाब था, क्योंकि मेरा पूरा जो पीएचडी का मकाला है वही नज़्म पर है, लेकिन वहां पर बहुत लोग जो है वो बहुत नाराज हो गए, जो लोग नसरी नज़्म के बहुत हामी हैं, और बाद में हमें अंदाजा ये हुआ, पता ये चला कि बहुत सारे लोगों की नाराजगी या फ्रस्ट्रेशन इस बात पर, इस बात पर थी उनकी नाराजगी कि बात हम कर रहे थे नई शायरी की और हम हैं शायद, उनको लगा होगा कि हम इंडिया से हैं और हम ज्यादातर पाकिस्तान लोग बहुत बातें करते हैं और पाकिस्तानी लोगों के बारे में बात करते हैं और हम हिंदुस्तान से, और हम दिल्ली में खड़े होके हमने छह शायरों को चुना और उनमें से चार जो है वो पाकिस्तानी थे और जो इंडिया के थे भी वो एक खातून थी और दूसरे दलित शायर, तो एक शबनम शाही है वो भी उनका असल में रेडियो से जुड़ी हुई है, वो खुद भी कश्मीरी है, वो बड़ी अच्छी नसली नज्म लिखती है, और उसके अलावा जयंत परमार साहब हैं जो दलित हैं और जो एक तरह से जो निचली जात जिनको समझा जाता रहा है एक जमाने से, उन्होंने अपने मसाइल का जो जिस अदब में जिक्र किया है वो दलित अदब कहलाता है, तो वो एक दलित शायर है, तो मुझको ये थोड़ा दिलचस्प लगा कि हम उसी तरह के शायर जो मेरे ख्याल में बेहतर शायर थे ज़ीशान साहिल और अफजल अहमद सैयद, तो अगर उसी के रंग की उतनी अच्छी शायरी कोई नहीं कर रहा है तो उसको शामिल करने का क्या मतलब है, तो हमने सोचा कि हम उन लोगों की शायरी देखें जो नसीर नज़म लिख रहे हैं लेकिन कुछ ऐसे मौजूदात पे लिख रहे हैं जो पाकिस्तानी शायर नहीं लिख रहे हैं, लेकिन तो मैं ये कहना चाहती हूँ कि जो आप पूछ रहे हैं कि इन ये जो हलका है इस तरह के शायरों का या इस ऐसे लोगों का जो इस तरह की शायरी पसंद करते हैं और ज्यादा उम्मीद नहीं की जाती है कि अंडर ग्रेड किसी यूनिवर्सिटी में इवन इंडिया और पाकिस्तान में इन शायरों को पढ़ रहे होंगे, लेकिन मुझे ऐसा लगता है कि जो शागिर्द होते हैं जो तालिब इल्म होते हैं वो सबसे पहले अपने उस्ताद के हलके में दाखिल होते हैं,
बिल्कुल सही है,
वसीले से वो जो अदब का हलका होता है उसमें दाखिल होता है,
तो वो इसीलिए पॉपुलर हैं कि जो नकाद थे और जो पढ़ाने वाले थे उन्होंने उनका इंतखाब किया, अगर वो भी फौजिया फारूकी की तरह ज़ीशान साहिल को चुनते या किसी दलित शायर को तो शायद वो बहुत मारूफ हो सकते थे क्योंकि उनको बहुत प्रोजेक्शन मिला होता इस तरह यूनिवर्सिटीज में और जो करिकुलम है उसके अंदर,
और जो नए नामों को चुनना सिलेबस के लिए वो जाहिर है कि उसके लिए मेहनत करनी पड़ती है, कुछ काम करना पड़ता है क्योंकि आपको मवाद पहले से नहीं मिला होता है, या तो आपको खुद तशरीह के जरिए तजिए के जरिए पढ़ाना होता है या तो खुद आपको मटीरियल तैयार करना होता है।
एक मैं बात जानना चाहती हूँ, ये जो कोरोना वायरस है ना इसने तबाही तो है लेकिन इसने हम सब की एक तरह से पूरी जिंदगी और थिंकिंग भी बदल दी है, मतलब वो लोग जिन्होंने कभी घर बैठ के काम करने का सोचा ही नहीं था वो अब घर बैठ के काम कर रहे हैं और ठीक ठाक कर रहे हैं, मतलब उतना ही काम कर रहे हैं जितना वो दफ्तरों में बैठ के करते थे, और देखिए सड़कों पे ट्रैफिक कम से कम आपके प्रिंसटन में तो शायद नहीं होगा मसला, डीसी का तो एक बहुत बड़ा मसला ट्रैफिक का हल हो गया, रश आवर नहीं है कोई भी, तो आप मुझे बताइए कि अब आप जो पढ़ा रही हैं तो आपके शागिर्द तो एक मुख्तलिफ टाइम जोन में है यानी इंडिया या पाकिस्तान में भी है ना जो चले गए, तो क्या आप उनको वहाँ पढ़ा रही हैं इस वक्त?
वैसे जैसे हम एक सेमेस्टर ज्यादा कोर्सेज पढ़ाते हैं एक सेमेस्टर कम पढ़ाते हैं, तो ये मेरा वो वाला सेमेस्टर है जिसमें हम इतना ज्यादा नहीं पढ़ा रहे हैं, तो मेरी क्लासरूम में जो लोग हैं वो ज्यादातर अमेरिका ही में कहीं किसी न किसी टाइम जोन में, तो इतना बड़ा फर्क तो नहीं है, लेकिन हम जानते हैं कि बहुत सारे स्टूडेंट्स जो इंटरनेशनल हैं वो पढ़ रहे हैं, लेकिन जहां तक प्रिंसटन का सवाल है कि जिस तरह आनंद फानन में जिस जमाने में वो प्रिंसटन को किया गया कि ऑनलाइन अब पढ़ाएंगे, तो बहुत ज्यादातर स्टूडेंट्स जा नहीं सके या नहीं गए, तो हाँ मेरा मुझे ऐसा लगता है कि बहुत सारे स्टूडेंट्स या तो वो हॉस्टल में है जो ग्रेड स्टूडेंट्स उनको हम जानते हैं, और या ये जरूर है कि जो दूसरे दूसरे टाइम जोन में है, तो ज्यादातर यूनिवर्सिटियां, अब मैं और किसी के बारे में बात नहीं कर सकती, लेकिन प्रिंसटन में हम उन्हीं औकात में क्लासेस पढ़ा रहे हैं जो हम पहले पढ़ा रहे थे, तो मेरी टीचिंग स्केड्यूल पे कोई फर्क नहीं आया है, लेकिन अगर कोई स्टूडेंट अपने घर चला गया है, ऐसे मेरे स्टूडेंट्स हैं जो मिड वेस्ट फॉर एग्जाम्पल चले गए हैं या कैलिफोर्निया चले गए हैं, तो उनके लिए ये अलग टाइम जोन है, लेकिन इंटरनेशनल स्टूडेंट्स मुझे लगता है कि काफी इंटरनेशनल स्टूडेंट्स फिर भी यहाँ है।
अच्छा,
प्रिंसटन में मुझे ऐसा लगता है,
तो इसका मतलब है पूरा स्टाफ काम कर रहा है प्रिंसटन में इस वक्त, मतलब
हाँ, लेकिन शनाज़ अपन हम असल में बहुत ज्यादा उससे नहीं बात कर सकते कॉन्फिडेंस इसके बारे में, क्योंकि हम तो अपने स्टूडेंट्स को जानते हैं और या बहुत सारे ग्रेड स्टूडेंट्स को जानते हैं जो नहीं गए, और जो ग्रेड स्टूडेंट्स हैं वो दूसरी तरह के हाउसिंग में रहते हैं, तो हम अंडर ग्रेड्स का इस मामले में मतलब क्या एग्जैक्टली हुआ جو ہم بہت ہی وسوخ کے ساتھ نہیں کہہ سکتے.
میں یہ سوچ رہی تھی کہ یہ جو آپ نے ایک بہت ہی لمبا چوڑا پروگرام شروع کیا ہے جو کہ کئی گھنٹوں تک, اور وہ ہے سارے لوگ وہ حیدرآباد انڈیا میں ہیں, تو کئی گھنٹے آپ ان کے ساتھ آپ کے, پھر آپ کا اپنا یہاں کا جو پڑھا رہے ہیں کورس آپ, پھر اور بھی آپ کلچرل چیزوں میں ہیں یہاں, تو کس طرح گھر کیسے چل رہا ہے ابھی جوش کے دم پر؟
جوش کے دم سے چل رہا ہے, اور یہ بھی ہے کہ اتفاق سے جوش جو ہے وہ ریسرچ لیو پر, تو وہ ایک اپنے اس پر کام کر رہے ہیں ایک پروجیکٹ پہ. مطلب ہمارے تو میں کہوں گی کہ جوش کے سہارے جو ہے وہ سمندر تنظیم جو ہے جوش کے سہارے چل رہی ہے. مطلب وہ جو حیدرآباد میں ہم ہندوستانی مطلب آرٹ کی اور لٹریچر کی خدمت کر رہے ہیں, وہ اصل میں اس سہارے ہو رہی ہے کہ جو جوش اس کو کھانا دے رہے ہیں. تو ایک تو اچھی بات یہ کہ وہ جب جوش نے ہم کو ایک طرح سے پروپوز کیا جانتی ہیں شہنا, ہم نے سب سے پہلا سوال یہ کام کیا کہ بھائی لیکن امریکہ میں تو برتن دھونے پڑتے ہیں کیا, لٹرلی مطلب ایک رومانی کنورسیشن کے دوران, اور ان کو بہت عجیب لگا کہ یہ ابھی کیوں بات کرنی ہے. تو ہم لیکن یہ اہم بات ہی نا, تو مطلب آپ جو کہہ رہی ہیں جو نیگوشیٹ کرنے والی بات ہے, جو شروع میں ہی
نہیں تو مگر اب شادی کے کئی سال بعد برتن کون دھوتا ہے؟
نہیں برتن تو وہ دھوتے ہیں, لیکن شامی کباب اور جس کی وجہ سے وہ ایک طرح سے اب شیروانی اور شامی کباب کی خاطر تو وہ انہوں نے نکاح پڑھا آدھا تو نکاح کی رسم, لیکن ان کو لگا کہ یہ آئیڈینٹی ٹھیک ہے کیونکہ بہت اچھا کھانے کو ملتا ہے. تو کھانا ہم پکاتے ہیں, عید والا کھانا ہمارے یہاں ہر دن پکتا ہے.
ہاں پلاؤ اور بالکل
پلاؤ, اور ہاں ہر دن آپ سمجھ لیجیے کہ ایسا پکتا ہے. کئی بار ہم کہتے ہیں کہ جوش آپ کو کیا لگتا ہے کہ پورے انڈیا پاکستان میں ہر گھر میں یہ کھانا نہیں پک رہا ہے؟
مجھے حیرت یہ کہ آپ دونوں دبلے پتلے کیسے ہیں؟ پھر
ہم لوگ بہت مصروف رہتے ہیں, اور دوسری بات یہ کہ آپ کم کھائیے, مجھ کو لگتا ہے کہ کیا کھاتے ہیں اس سے فرق نہیں پڑتا, آپ کتنا کھاتے ہیں. وہ شام کو شامی کباب کے لالچ میں یا کئی بار دھوکے میں, کیونکہ ہم آخر میں کئی بار دھوکا دے دیتے کہ ہم بہت تھک گئے, لیکن وہ بےچارے سارا دن جو ہے وہ سارا دن کام کرتے ہیں.
میں نے ایک دفعہ آپ سے کوئی بات ہو رہی تھی تو صحیح معنوں میں مجھے وہ جو ایک محاورہ ہے نا کہ ایک مرد کے دل کا راستہ کیا اس کے میدے سے ہو کر گزرتا ہے, کیونکہ آپ نے مجھے یہ بتایا تھا کہ جوش کو جب غصہ آ جاتا ہے کسی بات پر تو آپ کیا کرتے ہیں؟ تو
ہم یہ کرتے ہیں, مطلب ایک سب میری بہنوں کے لیے ایک ٹپ ہے, سب سے پہلے تو یہ کہ ہم اکنالج نہیں کرتے ہیں کہ وہ غصہ ہے, ہم اس سے کرتے ہیں جیسے کہ ہمیں معلوم نہیں ہے کہ وہ غصہ ہے اور ہم تو غصہ ہے نہیں, ہم تو ہمیں تو پتا بھی نہیں ہے, ہم تو بہت پیارے جیسے ہمیشہ ہی ہے, اور ساتھ میں بیچ بیچ میں بالکل معصومیت سے کھانوں کا ذکر دو چار بار کر دیتے ہیں.
اچھا کہ آج کیا پکے گا,
ہاں آج کیا پکے گا, وہ بھی ہمیشہ ڈنر میں, تو ہم ناشتے کے وقت سے ڈنر کے بارے میں بات کرنا شروع کر دیتے ہیں. تو وہ ڈنر پھر ہم آخر میں مطلب 80% 100 میں 80 بار ہم سچ میں وہ پکاتے ہیں,
آپ
کو تھوڑا کریڈٹ دیجیے, لیکن یہ کہ ہم اس کے بارے میں صبح ہی سے ان کو تھوڑا سا لالچ دے دیتے ہیں, اور یہ کہ ہم بہت مصروف ہیں لیکن یہ کھانے کا جی چاہ رہا ہے, اور آپ کیا کھائیں گے جو بھی کہیے شامی کباب ہے یا قورمہ.
میں کہتی ہوں آپ کے لیے میں کچھ نہیں کہتی, لیکن وہ کتنے معصوم ہیں, کتنے سال ہو گئے شادی کو؟
شادی ہو گئے ہمارے, ہماری 2004 میں سوچی شادی ہوئی ہے, تو 15 سال ہو گئے,
اور بچے دو ہیں آپ کے, تو ایسے
12 سال کا بیٹا.
ساؤتھ ایشین کلچر میں کام کرنے والے ماں باپ کے بچوں میں کس حد تک اثر آیا, یا وہ امریکی بچے؟
نہیں ہم کو لگتا ہے کہ جہاں تک ہمارے گھر میں کھانے کا سلسلہ ہے تو وہ ہم لوگ بہت دیسی ہیں, اور پہننے کے سلسلے میں بھی ہم بہت دیسی ہیں, اور ہم کو ہمیشہ سے ساڑیاں خاص طور پہ غرارے ہم کو جو ایک دم اصلی دیسی لباس ہے وہ بہت پسند ہے. اصل میں اس سے ہم کو یاد آیا کہ آپ یہ سمجھ لیجیے کہ ایک وائٹ موبل جو کتاب ہے ولیم ڈالرن پل کی, اس میں اس کا ذکر ہے کہ ایک انگریز افسر تھا, اس نے ایک اوپن لیٹر لکھا انگریز عورتوں کو کہ اگر وہ نہیں چاہتی ہیں ہے نا, دے ڈونٹ وانٹ ٹو لوز دیئر مین ٹو انڈین ویمن, دے شوڈ سٹارٹ ویئرنگ ساڑیز.
अच्छा हाँ, बहुत ही खूबसूरत लिबास, इसमें तो खैर कोई शक नहीं।
हाँ, तो मतलब सिर्फ साड़ी भी हमको गरारे शरारे ये सब कुछ अच्छे लगते हैं। यहाँ पे कोई भी हम, आप यहाँ आइए, अगर यहाँ पर्सन, हम तो ज्यादातर हिंदुस्तानी कपड़े पहनते हैं, हमको अच्छा लगता है। तो हम एक तरह से खाने पहनने के मामले में हम हिंदुस्तानी हैं। हमारा जो जिस तरह रहन सहन रोज का है वो काफी हिंदुस्तानी है, लेकिन चूंकि मेरा अपना हिंदुस्तानी खानदान अमेरिका में नहीं है और जोश का खानदान यहाँ है।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
नस्ल है शनाजा, उन वो दूसरी तरह सोचते हैं, उनको ऐसा नहीं लगता है कि खालिद जावेद नाम है तो वो, और वो उर्दू में शायरी लिख रहे हैं तो वो बस, वो जो अदरनेस का जो एक ख्याल हमारे यहाँ रहा है दो तीन नस्लों से, मुझे लगता है वो कुछ हलकों में बढ़ रहा है, लेकिन नौजवानों के काफी बड़े हलके में वो खत्म भी हो रहा है।
और ये सिर्फ
वो लोग खुद चैलेंज कर,
बिल्कुल हिंदुस्तान पाकिस्तान की बात नहीं। आप ये देखिए, यहाँ पर जो नौजवान है उनके अंदर वो नस्ल के काला कौन गोरा कौन, उनके दिल में तासुबात नहीं है। आप उनके ग्रुप्स को देखें, फिर आपस में जो शादियां हो रही हैं इस वक्त, ये नौजवानों की वजह से हुआ है ये जो तब्दीली आई।
बहुत बुजुर्ग जो है वो नाराज हो जाएंगे, लेकिन हमको ये लगता है कि जो असली तरीका है लोगों को करीब लाने का और कम्युनिटीज को करीब लाने का, वो असल में इस तरह की शादियां हैं। हमको ये लगता है कि ये तो
आप तो कह भी सकती हैं।
हाँ, मैं कह सकती हूँ, इंटरफेथ डायलॉग्स है ना। मुझे लगता है कि मैं थोड़ी स्केप्टिकल हूँ, मुझे लगता है कि वो सब बनावटी बातें स्टेज पे करना आसान है जब किसी के साथ जिंदगी आप गुजारने का फैसला कर रहे हैं, और वो जो है तासुबात से उठ के, तो सचमुच उसका मतलब है कि आप बहुत संजीदा हैं और आप सचमुच उस मंजिल पर खुद पहुंच चुके हैं कि ये बातें आपके लिए माने मिले।
तो मैंने क्योंकि अब एक जुमला कह दिया, अब सुनने वाले के दिमाग में खुद खुद हो रही होगी कि ये फौजिया ने क्या किया है जो ये बात पूछी गई है। अब बताइए आपका जुर्म क्या है?
जुर्म मेरा ये है कि मैंने शादी की है एक आदमी से, वो ना तो मजहब के लिहाज से, ना तो नस्ल के लिहाज से, ना तो मुल्क के लिहाज से, ना तो जबान के लिहाज से, इन किसी लिहाज से हम एक ही हल्के से, क्या कहना चाहिए, एक ही एक जगह से नहीं आते हैं, बहुत अलग अलग हमारे पस मंजर हैं। तो मेरे शौहर जो हैं वो अमरीकी है, लेकिन वो आधे चीनी है और आधे कहना चाहिए कॉकेशन है, गोरे हैं कुछ। मैं थोड़ा वेस्ट को भी देखी है, मगरिब को भी थोड़ा एग्जाम दूंगी, जो हमारी जिन शिनाख्तों को लेकर हम इतने तरह से, इतना तासुब है हमारे अंदर, बहुत सारी शिनाख्तें या तो बनाई हमारे लिए मगरिब ने है, और या तो उसको एक तरह से ज्यादा रीइंफोर्स किया है, या उस एक तरह से डॉटेड लाइन को उन्होंने ज्यादा बोल्ड लाइन बना दिया हमारे लिए।
इस तरह की जो शादियां होती हैं, क्योंकि जाहिर है उसमें ज्यादा किसको समझौता करना पड़ा, किसको ज़्यादा सीखना पड़ा, आपको और या जोश को, क्योंकि उन्होंने मजहब भी वो इख्तियार किया जो आपका मजहब है, यानी वो मुसलमान हुए।
पहले बस जहाँ तक समझौते की बात है शनाजा, पहले एक तो ये कि अभी अभी हमने वो, मतलब बहुत सारी चीजें जो हम पहले से सोचते थे हमने और ज्यादा उनके बारे में सोचा है, और एक पूरा दो तीन साल से हम जेंडर सेक्सुअलिटी फेमिनिज्म पर काम कर रहे हैं। तो मुझे लगता है कि ये जो मोहब्बत हो या दोस्ती हो, दुश्मनी हो, सबकी सब में एक पावर स्ट्रगल है ना, और वो पावर स्ट्रगल हमें एक बुरे सेंस में नहीं कह रही हूँ। तो मुझे लगता है एक तो ये वो पावर निगोशिएशन तो हमेशा है, मतलब आप अपने आपके बच्चे के साथ ही पावर निगोशिएशन है, वो हमेशा सोचता है थोड़ी ज्यादा आजादी लेने, आप सोचते हैं कि वी हैव टू चूज अवर बैटल्स, है ना, कि कहाँ हम है ना। तो मुझे नहीं लगता कि हमारे यहाँ हिंदुस्तान पाकिस्तान में, जो कि बहुत ही एक तरह से पितृ बुनियाद पेट्रियार्को निजाम है, तो पहले से ये तय हो चुका है कि आदमी के पास ज्यादा पावर है। लेकिन आजकल का जो जदीद जमाना है, खासतौर पे जो मजबूत औरतें हैं या मजबूत आदमी भी है, तो एक तरह से आप एक बिल्कुल ब्लैंक से शुरू करते हैं। अमेरिका और इंडिया की बात मैं नहीं देखती हूँ, कम से कम जहां मैं हूँ या मेरे शौहर है, तो मुझे लगता है कि वो पर्सनैलिटी की बात है, और आप جو آپ کا سوال ہے کہ کس کو زیادہ نیگوشیٹ مطلب کس کو زیادہ سمجھوتا کرنا پڑا
اور یا سیکھنا پڑا کس کو زیادہ, یہ بھی صحیح لفظ ہے.
میرے شوہر جن کا نام جاشوا پین ہے اور ہم اور تمام میرے ہندوستانی رشتے دار اور سب لوگ کو ہندوستان میں جوش کہتے ہیں. مزے کی بات ہے خود ان کی یو ٹی آسٹن سے انہوں نے ماسٹرز کی تھی اور وہاں انہوں نے اردو سیکھی تھی, تو ان کی اردو کی استاد ہیں یا استانی کہنا چاہیے پاکستان سے, وہ خود ان کو جوش لکھنوی کہنے لگی.
صحیح ہے,
لیکن میں ہم یہ کہہ رہے ہیں وہ ایک ٹپیکل کیس نہیں ہے, کیونکہ وہ جب انڈیا گئے مجھ سے ملے تو ایسا نہیں کہ انہوں نے سمجھوتا کیا کیونکہ ارے بیوی کا کلچر تھا, وہ اس کلچر میں ان کو آلریڈی دلچسپی تھی. تو میں جس دنیا میں رہ رہی ہوں ساؤتھ ایشین اسٹڈیز میں ہے نا, جو ساؤتھ ایشین اسٹڈیز کا فیلڈ ہے, میرے شوہر اس کہنا چاہیے گروپ سے آتے ہیں جو لوگ, میں اصل میں جوکنگ بھی کہتی ہوں ایون اپنے جو انگریزی بولنے والے والی میری گرل فرینڈس ہیں یا جو میرے دوست ہیں, کہ مائی ہسبینڈ فیل ان لو ود انڈیا بیفور ہی فیل ان لو ود می.
نہیں مگر دوسرا بھی تو ہو سکتا ہے کہ آپ کی وجہ سے انہیں انڈیا سے محبت ہوئی.
نہیں وہ مجھے لگتا ہے کہ نہیں, وہ ان کی محنت رنگ لائی,
آپ کا دل موم کر لیا انہوں نے,
ہم ان کی منزل تھے.
اچھا
دیکھا جائے تو دو مسلمان خاندان میں جو الگ الگ بیک گراؤنڈ سے آتے ہیں, کہ پنجابی اور بنگالی مسلمان آتے ہیں, تو وہاں بھی نیگوشیٹ کرنا پڑتا ہے اور کوئی ایک طرح سے کسی طرح کا کانفلکٹ ہے. لیکن جوش کے کیس میں یہ ہوا کہ وہ امریکی تھے, وہ آلریڈی ان کو انڈین کلچر پسند تھا, ان کے لیے انڈین مسلم کلچر انڈین کلچر کا ایک خاص رنگ تھا, اور
خوشی خوشی شیروانی پہننے پہ تیار ہو گئے.
ایگزیکٹلی, تو وہ بہت بڑے فوڈی ہیں, تو ہم ہنستے ہیں کیونکہ انہوں نے اپنا سفر سنسکرت سے شروع کیا تھا, تو وہ سنسکرت سیکھنے انڈیا گئے تھے, ان کو سب سے پہلے انہوں نے سنسکرت سیکھی, پھر ہندی, پھر اردو, اب تو ان کو پنجابی بھی آتی ہے, گرمکھی, اور مجھ سے زیادہ ہندوستانی زبانیں آتی ہیں, وہ سوشل لنگوسٹکس ان کا فیلڈ ہے, تو وہ تو لسانیات کے آدمی ہیں. تو ہم بتاتے ہیں وہ فوڈی ہیں, تو ہوا یہ کہ وہ جو کباب اور جو سارے ہم یہ کہتے ہیں مغلئی کھانے, پنڈت بننے والے تھے, مغلئی کھانے نے آپ کا دھرم برش کر دیا, سزا کے طور پہ ہم آپ کو مل گئے.
یہ تو اب آپ پہلی دفعہ کثرت نفسی سے کام لے رہے ہیں جو کہ آپ کی عادت نہیں ہے ویسے.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
یہ معاشرے کے کس حصے یا گروپ کا ہم خود حصہ ہے ہمارا خاندان, تو میں سمجھتی ہوں کہ وہ بس ایک بالکل ٹپیکل جو پڑھا لکھا امریکی لبرل معاشرہ ہے, ہم اس کا حصہ
جو پاکستان اور ہندوستان میں بھی ہے بڑی محدود تعداد میں لیکن موجود ہے.
میں یہ کہہ رہی یہی تو اس لیے تو مجھے ان سوالات کا جواب دینے میں تھوڑی سی مجھے یہ کہ مجھے لگتا ہے کہ ہر جگہ جو ہے وہ ہر طرح کے لوگ ہیں, اور میں اس طرح دیکھتی ہوں. اصل میں یہ بات میں نے ایک بار کہی تھی ہم, تو مجھے ایسا لگتا ہے میں جب دنیا کو دیکھتی ہوں تو میں, اس کا مطلب یہ نہیں کہ میں کوئی تفریق نہیں کرتی ہوں کہ ہاں سب لوگ برابر تو سب لوگ ہیں حقوق کے لحاظ سے, لیکن زیادہ جو آئیڈینٹی کی بات ہے تو میرے حساب سے دنیا میں اپنی صلاحیت اور ذہن کے حساب سے لوگوں میں کچھ فرق ہے. کچھ لوگ زیادہ انٹلیکچوئل ہیں, کچھ لوگ اتنا نہیں ہے, یا ان کو اس طرح کے موضوعات میں دلچسپی نہیں ہے جس طرح کچھ لوگوں کو ہے. اور دوسری چیز ہے کہ لوگ لبرل ہیں اور کنزرویٹو ہیں. دنیا کو اس طرح دیکھتے ہو کہ لبرل اور اس کنزرویٹو کے اسپیکٹرم پہ کوئی کہاں ہے, ذہانت کے اسپیکٹرم پہ کہاں ہے,
اور ماڈریٹ.
میں تو ماڈریٹ, میں یہ نہیں کہہ رہی ہوں کہ فار لیفٹ ہونا چاہیے یا فار رائٹ ہونا چاہیے, لیکن کسی کو جب ہم جاننے کی کوشش کرتے ہیں تو میرا ایون لاشعوری طور پر ہم جن چیزوں کو نوٹس کرتے ہیں وہ یہ دو چیزیں ہیں جو ہمارا اپنا خیال ہے, اپنا تصور ہے کہ عورت ہونا کیا ہے یا فیمینن ہونا کیا ہے, اس کی قربانی دینے کی ضرورت نہیں ہے, اور اس کو نظر انداز بھی کرنے کی ضرورت نہیں ہے, اس پر شرمندہ بھی ہونے کی ضرورت نہیں ہے. تو یہ ہم نے, یا کم سے کم جیسے جو ہماری جنریشن ہے, ہم نے اردو میں مجھے لگتا ہے کہ فہمیدہ ریاض سے سیکھا ہے کہ ٹو بی بولڈ اینڈ ٹو بی یور سیلف, یو نو, ود آؤٹ اینی امبیرسمنٹ, ود کانفیڈنس.
بہت شکریہ فوزیہ, خدا حافظ.
خدا حافظ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے.
تو یہ تھی ادب کی بات کہ کرونا وائرس کے اس دور میں کیا تخلیقی کام ہو رہا ہے. شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالص ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی